بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی آدرنیہ شروتاؤں کی سیوا میں حسن عباس اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤ، صدا کی بھانتی آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی تلاوت اور انواد سے کریں گے۔ قرآن مجید کے سورہ یونس کی 47ویں، 48ویں اور 49ویں آیتوں کی تلاوت کا شرے پراپت کر رہے ہیں قاری قاسم رضیعی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ولكل أمة رسول، فإذا جاء بينهم بالقسط وهم لا يظلمون، ويقولون متى هذا الوعد إن كنتم صادقين، قل لا أملك لنفسي ضرا ولا نفعا إلا ما شاء لكل أمة أجل، إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون، إذا جاء أجلهم فلا يستأخرون ساعة ولا يستقدمون، إذا جاء فلا يستأخرون ساعة ولا يستقدمون، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور ہر سمودائے کے لیے ایک رسول ہے، تو جب ان کے پاس ان کا رسول آ جاتا ہے تو ان کا فیصلہ نیائے پوروک کر دیا جاتا ہے اور ان پر ظلم نہیں کیا جاتا، और कहते हैं, यदि तुम सच्चे हो तो ये धमकी कब पूरी होगी? कह दो, मुझे न तो अपने बुरे का अधिकार है न भले का, बस जो अल्लाह चाहे वही होता है। हर जाति के लिए एक नियत समय है, जब उनका नियत समय आ गया तो उससे न एक घड़ी पीछे रह सकते हैं और न आगे बढ़ सकते हैं।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, कार्यक्रम में आप सभी का स्वागत है। प्रसारण को आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज़ पर सुन रहे हैं। आज बुधवार है, जून की 23, ज़िलक़ादा की 12 और तीर माह की दूसरी तारीख। एक घंटे तक चलने वाले इस कार्यक्रम का आरंभ हम विश्व समाचारों से करेंगे। विश्व समाचारों के बाद आप राजनीतिक चर्चा का दैनिक कार्यक्रम सुनेंगे। राजनीतिक चर्चा के दैनिक कार्यक्रम के उपरांत हम आपको दो साप्ताहिक कार्यक्रम सुनवाएंगे, शौर्य गाथा और आजकल। तो ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। हमारे इन कार्यक्रमों को आप अपनी सुविधा के अनुसार देख सकते हैं। हमारा पता है parstoday.com/hi। कार्यक्रमों पर आप अपनी प्रतिक्रियाएं भी भेज सकते हैं। हमारा ईमेल आईडी है hindi@ws.irib.ir। और अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है। अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। ईरान ने परमाणु ऊर्जा संगठन की एक इमारत को निशाना बनाए जाने की कार्रवाई को नाकाम कर दिया। IRIB ने अमेरिका द्वारा कई वेबसाइटों को जब्त करने के कदम की कड़ी निंदा की है। ईरान के नवनिर्वाचित राष्ट्रपति ने कहा है कि इस्लामी सरकार जनता की सेवक होती है, मालिक नहीं। ईरान में क्रांति विरोधी एक आतंकवादी गुट का सफाया कर दिया गया है। और अब आप मरियम मेहरदादी और गायम रिजवी से विस्तार से समाचार सुनिए।
ईरान ने अपनी एक परमाणु साइट को निशाना बनाए जाने की विध्वंसक कार्रवाई को विफल बना दिया। तेहरान ने परमाणु ऊर्जा संगठन AEOI से संबंधित इमारतों में से एक को निशाना बनाए जाने की कार्रवाई को विफल कर दिया है। बुधवार की सुबह इस कार्रवाई को बिना किसी जानी और माली नुकसान के विफल किया गया। उल्लेखनीय है कि इससे पहले भी ईरान के दुश्मनों ने कई बार परमाणु संयंत्रों को निशाना बनाने के प्रयास किए, लेकिन उनके ये प्रयास ईरान की गति को रोक नहीं सके। अप्रैल में ईरान के परमाणु संयंत्र नतंज को निशाना बनाया गया था, जिसे तेहरान ने परमाणु आतंकवाद करार दिया था। इस हमले का आरोप इसराइल पर लगा था, जिसमें संयंत्र के यूरेनियम संवर्धन भाग की पावर सप्लाई को निशाना बनाया गया था।
इस्लामी गणतंत्र ईरान के रेडियो एवं टेलीविजन विभाग IRIB ने अमेरिका की ओर से इस्लामी प्रतिरोध की आवाज उठाने और अमेरिका व इसराइलियों के अत्याचारों से पर्दा उठाने वाली वेबसाइटों पर लगाए गए प्रतिबंधों की आलोचना करते हुए इसे खारिज कर दिया है। ईरान और प्रतिरोध से संबंधित वेबसाइटों को अमेरिका की ओर से प्रतिबंधित किए जाने पर ईरान के रेडियो एवं टेलीविजन विभाग ने एक बयान जारी करके इसकी निंदा की है। ईरान के रेडियो एवं टेलीविजन विभाग ने बुधवार को एक बयान जारी किया, जिसमें झूठे और निराधार आरोप लगाकर अमरीकी न्याय मंत्रालय की ओर से प्रेस टीवी, अल आलम, अल कौसर और अल मसीरा की वेबसाइटों को बंद किए जाने को गलत बताया गया है।
ईरान के नव निर्वाचित राष्ट्रपति ने कहा है कि इस्लामी सरकार जनता की सेवा के लिए होती है। उन्होंने कहा कि इस्लामिक सरकार के सभी अधिकारों को खुद को जनता का, क्षमा कीजिएगा, उन्होंने कहा कि इस्लामिक सरकार के सभी अधिकारियों को खुद को जनता का सेवक समझना चाहिए। सैयद इब्राहिम रईसी ने मंगलवार को पवित्र नगर मशहद में अपनी पहली यात्रा पर पहुंचने के बाद सबसे पहले पैगंबर इस्लाम के पौत्र इमाम रजा अलैहिस्सलाम के पवित्र रोजे के दर्शन किए। उन्होंने इमाम अली रजा अलैहिस्सलाम के शुभ जन्म दिवस पर पूरी दुनिया के मुसलमानों को बधाई दी। सैयद इब्राहिम रईसी ने इस मौके पर कहा कि अगर कोई चाहता है कि ईश्वर उससे खुश रहे तो उसे ईश्वर की खुशी हासिल करने के लिए सबसे पहले लोगों को खुश करना चाहिए।
इस्लामी गणतंत्र ईरान की न्यायपालिका के प्रमुख और अन्य वरिष्ठ अधिकारियों और कर्मचारियों ने इस्लामी क्रांति के संस्थापक स्वर्गीय इमाम खुमैनी रहमतुल्लाह अलैह के मजार पर उपस्थित होकर फूलों की चादर चढ़ाई। प्राप्त रिपोर्ट के अनुसार न्यायपालिका सप्ताह के आरंभ होने के पहले दिन न्यायपालिका के प्रमुख आयतुल्ला इब्राहिम रईसी और अन्य वरिष्ठ अधिकारियों ने शनिवार की सुबह स्वर्गीय इमाम खुमैनी के मजार पर गए और उनकी उमंगों और आकांक्षाओं पर बाकी रहने का संकल्प दोहराया। न्यायपालिका के प्रमुख और उनके साथियों ने उसके बाद बहेश्त जहरा में 28 जून के शहीदों के मजारों पर हाजिरी दी और फातिहा पढ़ी।
पश्चिमी ईरान के कुर्दिस्तान प्रांत के शहर अनफर में इस्लामी क्रांति विरोधी उस गुट को ढेर कर दिया गया जो चुनाव में गड़बड़ी करना चाहता था। कुर्दिस्तान के प्रांतीय केंद्र ने बुधवार को बताया कि देश के वीर जवानों ने दो विशेष कार्रवाइयों में इस्लामी क्रांति के विरोधी गुटों को ढेर कर दिया। आतंकवादी गुट के साथ झड़प में 5 आतंकी मारे गए। कुर्दिस्तान के प्रांतीय केंद्र की ओर से जारी किए गए बयान के अनुसार ईरान के 13वें राष्ट्रपति चुनाव के कुछ दिन पहले बानी नामक क्षेत्र में उन क्रांति विरोधी लोगों से झड़पें हुई जो चुनाव के दौरान विध्वंसक कार्रवाइयां अंजाम देना चाहते थे।
इसराइली विशेषज्ञों के अनुसार परमाणु समझौते के पुनर्जीवित करने से संबंधित वार्ता के बारे में अब के बाद से तेल अवीव को अब समस्याओं का सामना करना पड़ेगा। हारत्स समाचार पत्र के अनुसार इब्राहिम रईसी के राष्ट्रपति चुने जाने के बाद विश्व शक्तियों के साथ ईरान की वार्ता का रुख कैसा होगा, इसको लेकर इसराइल को परेशानियों का सामना करना होगा। जेनेटन लाइस ने अपने लेख में लिखा है कि ईरान के परमाणु प्रतिष्ठानों पर अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी के निरीक्षण का समझौता कल से समाप्त हो रहा है। उन्होंने कहा कि इस वास्तविकता के दृष्टिगत इसराइल की गुप्तचर सेवा ने परमाणु वार्ता के बारे में 3 विकल्प बना रखे हैं। पहले विकल्प के अनुसार ईरान परमाणु समझौते पर हस्ताक्षर करना चाहता है, लेकिन उसे इसका इंतजार है कि इब्राहिम रईसी अपना पदभार संभाल लें, उसके बाद ये काम किया जाए। दूसरा विकल्प पहले विकल्प से कुछ विरोधाभास रखता है। इसके साथ विश्व शक्तियों के साथ ईरान की वार्ता विफलता की ओर बढ़ रही है। परमाणु वार्ता के बारे में ईरान के नवनिर्वाचित राष्ट्रपति के सख्त दृष्टिकोण के कारण समझौते पर सहमति संभव नहीं है। तीसरा विकल्प यह है कि जिसकी पुष्टि कुछ अंतर्राष्ट्रीय हस्तियों ने भी की है, ईरान बड़ी शक्तियों के साथ वार्ता की गति को कम कर देगा ताकि परमाणु क्षेत्र में प्रगति को हासिल कर सके और इस उपलब्धि को जीत के कार्ड के रूप में वार्ता में प्रयोग करे। हारत्स के इस लेख में आया है कि इसराइल अब भी ईरान के परमाणु प्रतिष्ठानों पर अंतर्राष्ट्रीय निगरानी के संबंध में बड़ी शक्तियों के साथ ईरान के व्यवहार पर नजर रखे हुए है।
ब्राजील के फेडरल प्रोसिक्यूटर्स ने भारत के साथ हुए $320 मिलियन के COVID-19 वैक्सीन के सौदे के बारे में जांच शुरू कर दी है। ब्राजील ने भारत बायोटेक द्वारा निर्मित वैक्सीन के 2 करोड़ डोज के लिए $32 करोड़ का सौदा किया था। महान्यायवादी के कार्यालय PGR का कहना है कि महंगे दाम, बहुत तेज गति से बातचीत, रेगुलेटरी अप्रूवल की पेंडिंग आपत्तिजनक है। भारत के साथ हुए इस कॉन्ट्रैक्ट के बारे में ब्राजील की सीनेट ने भी ब्राजील में भारत की मध्यस्थ कंपनी से पूछताछ की तैयारी शुरू कर दी है। आरंभिक जांच के पक्ष में अपने तर्क रखते हुए प्रोसिक्यूटर्स ने एक दस्तावेज जारी किया जिसके अनुसार प्रेंशिसा कंपनी के पार्टनर्स में ग्लोबल सऊदी कंपनी भी शामिल है जिस पर हेल्थ मिनिस्ट्री को दवाएं बेचने के बावजूद सप्लाई न करने का आरोप है और पुलिस इस मामले की जांच कर रही है।
پاکستان کے پردھان منتری عمران خان نے افغانستان میں سینے کاروائی کے لیے پاکستان کے بھیتر امریکی سینے ٹھکانے بنانے کی اجازت دینے کی سمبھاونا کو خارج کر دیا ہے۔ انہوں نے کہا ہے کہ اگر اسلام آباد واشنگٹن کو سینے ٹھکانے بنانے کی اجازت دے بھی تب بھی امریکہ افغانستان میں جیت نہیں سکتا۔
راج سنگھ میں امریکہ کی پور پرتنیدھی نے یہ بات سویکار کی ہے کہ زائونی شاسن کو دن پرتی دن نئی سمسیاؤں کا سامنا کرنا پڑ رہا ہے۔ فاکس نیوز کے انوسار نکی ہیلی نے کہا ہے کہ امریکہ کے گھٹک اسرائیل کو اس سمے وبھن پرکار کی بڑھتی ہوئی سمسیاؤں کا سامنا ہے۔ راج سنگھ میں امریکہ کی پور پرتنیدھی نے اپنے ایک لیکھ میں فلسطینیوں کے ورودھ اسرائیل کے 12 دیوسی حملے کی اور سنکیت کرتے ہوئے یہ دعویٰ کیا ہے کہ حماس نے 3,400 سے ادھک راکٹ گھروں، اسکولوں اور اپاسنا استھلوں پر داغے ہیں۔ حالانکہ اس دوران اسرائیل کی اور سے فلسطینیوں پر کیے گئے اتیاچاروں کا نکی ہیلی نے کوئی بھی ذکر نہیں کیا۔
یمنی بچوں نے منگلوار کے دن سعودی گٹھ بندھن کے پاشوک حملوں پر سنیکت راشٹر سنگھ کی حیران کر دینے والی چھپی کی نندا کرتے ہوئے راجدھانی سنا میں زوردار پردرشن کیا۔ پراپت رپورٹ کے انوسار یمن پر دن پرتی دن سعودی گٹھ بندھن کے بڑھتے جا رہے اتیاچار اور وشیش کر اس دیش کے بچوں کے نرسنگار پر سنیکت راشٹر سنگھ کی چپی سے ناراض یمنی بچوں نے اپنا مورچہ سنبھال لیا۔
ہیومن رائٹس واچ کا کہنا ہے کہ پچھلے سال سنیکت عرب امارات نے کئی شیعہ مسلمانوں کو غائب کر دیا یا انہیں زبردستی دیش سے نکالا دے دیا۔ یو اے ای دوارا پکڑے گئے 10 لوگوں میں سے 6 کو پچھلے سال اکتوبر سے دسمبر کے بیچ بنا کسی اسپشٹیکرن کے نرواسط کر دیا گیا۔ ان سبھی لوگوں کو اس فیصلے کے خلاف اپیل کرنے کا موقع تک نہیں دیا گیا، نہ ہی انہیں ان کے ضروری معاملوں کو نپٹنے کا افسر دیا گیا۔ اسی کے ساتھ ریڈیو تہران سے وشو سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
راجنیتک چرچا کے ساتھ میں اختر رضوی آپ کی سیوا میں اپستھت ہوں، میرا سلام سویکار کریں۔ ہماری آج کی چرچا کے وشے ہیں لبنان کو راجنیتک سنکٹ سے نکالنے کی اپیل۔
انا اليوم بدي استعين بصديق هو سماحه السيد حسن نصر الله۔
شیخ جراح پر زائونیوں کا پھر حملہ۔
مره واحد كسروا الباب ودخلوا۔
اور افغانستان کے کچھ اور علاقوں پر طالبان کا قبضہ۔ تو پہلے لبنان کی راجنیتک استھتی کا وشے۔ لبنان میں جہاں راجنیتک استھتی وشم ہو گئی ہے، وہیں اس کے سماجک پربھاؤ دیکھنے میں نظر آ رہے ہیں۔ لبنان میں جہاں ڈیزل اور پیٹرول کے لیے لمبی لمبی لائنیں نظر آ رہی ہیں، وہیں بجلی کی کٹوتی کا بھی سامنا ہے اور دیش آرتھک سنکٹ سے جوجھ رہا ہے۔ اسی لیے لبنان کے راجنیتک دلوں، وشیش کر فری پیٹریاٹک موومنٹ کے پرمکھ نے سید حسن نصر اللہ سے کہا ہے کہ وہ دیش کو راجنیتک سنکٹ سے نکالنے کے لیے مدھیست کی بھومکا ادا کریں۔ بیروت سے IRIB کے لیے حسن عظیم زادے کی رپورٹ، ساتھی रविश जैदी की जबानी।
लेबनान में विषम आर्थिक स्थिति और इसके सामाजिक प्रभाव ने सबको चिंतित कर दिया है। लेबनान के संसद सभापति नबी बिर्री ने कहा है कि उन्होंने 24 मंत्रियों के साथ मंत्रिमंडल के गठन का सुझाव दिया था, जिसमें 6 मंत्री ईसाई पार्टी फ्री पैट्रियाटिक मूवमेंट के हों, जिसके प्रमुख जिब्रियान बासिल है, और ये सुझाव अभी भी मेज पर है। उन्होंने कहा कि लेबनान के पास इससे ज्यादा सरकार गठन को बर्दाश्त करने की क्षमता नहीं है।
तश्कील हुकूमा बिल इत्तेफाक मा रईस मुकल्लफ।
सरकार गठन तभी संभव है जब सहमति के साथ मंत्रिमंडल का गठन होगा, इसलिए सारे गुटों को अपनी पार्टी की मांगों को एक तरफ रख देना चाहिए और साद हरीरी को भी अपने सारे मतभेद को दूर करके मंत्रिमंडल का गठन करना चाहिए। वर्तमान समय में संसद सभापति द्वारा पेश किया गया सुझाव ही लेबनान को राजनीतिक संकट से बाहर निकाल सकता है। मंत्रिमंडल के गठन में पार्टी फ्री पैट्रियाटिक मूवमेंट के प्रमुख के साद हरीरी के साथ सबसे ज्यादा मतभेद हैं और उन्होंने देश की अगली सरकार के गठन के लिए हिजबुल्लाह के प्रमुख सैयद हसन नसरुल्लाह से मध्यस्थता करने की अपील की है। आज मैं केवल एक दोस्त की हैसियत से जनाब सैयद हसन नसरुल्लाह से मदद की अपील करता हूँ और चाहता हूँ कि वो एक रेफरी की भूमिका अदा करें, क्योंकि मुझे उनकी बातों और वादों के सच्चे होने पर पूरा विश्वास है। लेबनान में डीजल और पेट्रोल के लिए लंबी लंबी लाइनें, बिजली की बढ़ती कटौती और नेशनल करेंसी की वैल्यू में दिन प्रतिदिन आती गिरावट वो आर्थिक समस्याएं हैं जो देश की राजनीतिक अस्थिरता की वजह से उत्पन्न हो रही है। लेबनान के पूर्व प्रधानमंत्री हसन दय्याब के कार्यालय ने भी एक बयान जारी करके कहा है कि देश के सभी राजनीतिक दलों को अपने दायित्वों का सूक्ष्मता से निर्वहन करना चाहिए। हसन अजीमजादे, प्रधानमंत्री आवास, IRIB न्यूज, बैरूत।
इसराइलियों ने एक बार फिर फिलिस्तीन के शेख जर्राह और शेख सलवान इलाके पर हमला किया और वहां के लोगों को डराने धमकाने की कोशिश की, जिसका स्थानीय जवानों ने डटकर मुकाबला किया, जिसके बाद एक भीषण झड़प हुई और कई लोग घायल हुए। इसराइली ये चाहते हैं कि शेख जर्राह का इलाका फिलिस्तीनी डर की वजह से खाली कर दें, लेकिन फिलिस्तीनियों ने कुछ और ही इरादा जाहिर किया है। फिलिस्तीन से IRIB के लिए खालिद सबरना की रिपोर्ट, साथी मोहम्मद मेहदी की जबानी।
तुम साबतुन शहीद है हय शेख जर्राह।
पिछली रात अवैध अधिकृत फिलिस्तीन के शेख जर्राह मोहल्ले के निवासियों ने बड़ी कठिन रात गुजारी, क्योंकि बड़ी संख्या में कॉलोनी वासियों ने जानी सैनिकों के समर्थन से इस मोहल्ले के रहने वाले फिलिस्तीनियों और उनके घरों पर हमले कर दिए, ताकि इस मोहल्ले के रहने वाले अरबों को डराएं और उनके घरों पर कब्जा कर सकें और उनको यहां से कूच करने पर मजबूर कर दें। ये मोहल्ला जानी शासन द्वारा स्थानीय लोगों के जाति सफाई का प्रतीक बन गया है। वास्तविक अर्थ में हमारे विरुद्ध आतंकवादी कार्रवाइयां की जा रही
हैं।
फिलिस्तीनी जवानों ने मस्जिद अक्सा के नजदीक बाबुल आमूद क्षेत्र में फिलिस्तीनियों के घरों पर ज़ायोनियों के कब्जा करने की कोशिश और सलवान क्षेत्र से स्थानीय लोगों को निकालने की उनके प्रयासों का डटकर मुकाबला किया। सलाहुद्दीन और बाबुल आमूद क्षेत्र में ज़ायोनी सैनिकों और स्थानीय फिलिस्तीनियों के बीच भीषण झड़पें हुई। ज़ायोनी कॉलोनियों के निवासियों ने घरों के दरवाजे तोड़ दिए और घरों में घुस गए। उनका दावा था कि इस घर से फायरिंग हुई और पत्थरबाजी की गई, जबकि ऐसा कुछ नहीं है। दो सहायता कर्मी युवा यहाँ थे, जिन्हें वे गिरफ्तार करके ले गए। ये रोजाना का काम है। शेख जर्राह और शेख सलवान जैसे मोहल्लों और बैतुल मुकद्दस तथा उसके निवासियों को निशाना बनाए जाने का सिलसिला यथावत जारी है। जाने शासन इन मोहल्लों के यहूदीकरण और फिलिस्तीनियों को यहाँ से निकालने के लिए निरंतर कार्रवाइयाँ कर रहा है। खालिद सबरना, IRIB न्यूज, फिलिस्तीन।
और अब रुख करते हैं भारत का।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनीतिक चर्चा।
भारत में डेल्टा प्लस कोरोना के नए वेरिएंट के मामले ने सरकार की चिंताओं को बढ़ा दिया है। जबकि भारत में पिछले 24 घंटे के अंदर कोरोना वायरस के 50,848 नए मामले दर्ज किए गए। हालांकि ये मामले बीते दिन की तुलना में थोड़े ज्यादा हैं, क्योंकि मंगलवार को यह आंकड़ा 50,000 से नीचे चला गया था। विस्तृत रिपोर्ट के साथ नई दिल्ली से हमारे संवाददाता शमशाद काजमी।
ऐसे समय में जब भारत में कोरोना की दूसरी लहर धीमी पड़ रही है, डेल्टा प्लस नामक कोरोना वायरस के 40 से अधिक मामले सामने आने पर भारत में चिंता पाई जाती है। डेल्टा प्लस के ये मामले महाराष्ट्र और मध्य प्रदेश के अतिरिक्त कई राज्यों में पाए गए हैं। अधिकतर मामले महाराष्ट्र, केरल और तमिलनाडु में सामने आए हैं। भारत के स्वास्थ्य मंत्रालय के सचिव राजेश भूषण ने एक संवाददाता सम्मेलन में कहा कि डेल्टा प्लस वेरिएंट के मामले भारत सहित विश्व के 9 देशों ब्रिटेन, अमेरिका, चीन, जापान, रूस, पोलैंड, स्विट्जरलैंड और नेपाल में पाए गए हैं। महाराष्ट्र के स्वास्थ्य मंत्री राजेश टोपे ने कहा कि डेल्टा प्लस वेरिएंट के मामलों की करीब से निगरानी की जा रही है और ऐसे रोगियों की ट्रैवल हिस्ट्री और लोगों से उनके संपर्क को मालूम किया जा रहा है।
इंडेक्स केसेस ऑफ दीज डेल्टा प्लस वेरिएंट should be monitored very closely. That means the detailed information about the index cases should be collected and should be kept for study. For example, their travel history, then their all the high risk contacts and low risk contacts also needs to be done. The contact tracing should be done aggressively.
Delta plus variant ke duniya mein is samay 205 mamle hain. शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
और अब चलते हैं अफगानिस्तान। अफगानिस्तान में तालिबान और काबुल सरकार के दरमियान झड़पों में वृद्धि हो गई है, जिसके बाद तालिबान रोज नए इलाकों पर नियंत्रण करते जा रहा है। काबुल से IRIB के लिए बहनाम यजदानी की रिपोर्ट, साथी मोहम्मद अली कुम्मी की जबानी।
काबुल सरकार का कहना है कि तालिबान का मनोवैज्ञानिक युद्ध और कुछ लोगों की मध्यस्थता की वजह से कुछ सैन्य ठिकाने बिना किसी झड़प के तालिबान के नियंत्रण में चले गए। इन्हीं मध्यस्थों में से कुछ को कल ही सरकार ने कुंदूज से गिरफ्तार किया। तालिबान ने आज ऐलान किया है कि पिछले 24 घंटे के दौरान गजनी प्रांत के आबबंद शहर, बदख्शां प्रांत के खाश और पक्तिका प्रांत के पतान शहरों पर तालिबान का पूरी तरह नियंत्रण हो गया है। सरकार का कहना है कि इसी अवधि में अफगान सेना ने बगलान सहित कई प्रांतों में तालिबान के खिलाफ ऑपरेशन किया है। हम अफगानिस्तान की सज्जन जनता पर भरोसा करते और उनकी रक्षा का संकल्प रखते हैं। सरकार जनता और सेना के मनोबल को ऊंचा रखने की कोशिश कर रही है। मैं एक बार फिर बल देकर कहता हूं कि किसी भी इलाके में तालिबान ज्यादा दिन टिक नहीं सकते। आपने खबरों में सुना और पढ़ा होगा कि फला इलाके को हमने आजाद करा लिया, अमुक क्षेत्र पर दोबारा नियंत्रण कर लिया। तालिबान के पास जितने इलाके सब पर हम दोबारा नियंत्रण करेंगे। शहरों पर तालिबान के नियंत्रण और तालिबान के प्रोपेगेंडा वॉर के साथ ही तालिबान से मुकाबले के लिए विशेषकर उत्तरी अफगानिस्तान में बनने वाले स्वयंसेवी बलों की तादाद में वृद्धि हो रही है। अफगानिस्तान में हालिया दिनों में झड़पों में वृद्धि हुई है, जिसकी वजह से इस देश में 10,000 लोग बेघर हुए हैं, जबकि कुछ लोग देश में अशांति की नई लहर के बारे में बात कर रहे हैं। काबुल से IRIB के लिए बहराम यजदानी की रिपोर्ट।
दोस्तों, इसी के साथ राजनीतिक चर्चा का ये कार्यक्रम यहीं पर समाप्त हुआ। دوستو آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا. ہماری آج کی اس سبھا کے انت میں آپ سنیں گے کارکرم آج کل, کنتو اس سے پہلے پرستوت ہے کارکرم شوریہ گاتھا. شوریہ گاتھا.
دوستوں, پروگرام شوریہ گاتھا کی ایک اور کڑی کے ساتھ سواتی اور قائم رضوی حاضر ہیں. اس کڑی میں جنگ کے ختم ہونے سے 1.5 سال پہلے جنگ کے سنتولن میں بدلاؤ کی وجہ پر چرچا کی گئی ہے. آشا ہے اسے پسند کریں گے.
दोस्तों, पिछले कार्यक्रम में सद्दाम शासन द्वारा केमिकल हथियारों से हमले के अपराध के बारे में हमने आपको बताया था. इराक का बासी सद्दाम शासन बड़े पैमाने पर केमिकल हथियारों से हमले करके ईरानी फोर्सेस को आगे बढ़ने से रोकना चाहता था, क्योंकि जंग खत्म होने से 2 साल पहले वो ईरानी वीरों के हाथों कई ऑपरेशन में बहुत बड़ा जानी व माली नुकसान उठा चुका था. عراق کے پورو تاناشاہ کو کیمیکل ہتھیاروں سے سیماورتی شہروں و گاؤں پر حملے اور عام لوگوں کے نرسنہار میں تنک بھی ہچکچاہٹ نہیں تھی. صدام شاسن کی فوج نے سردشت شہر اور حلبچے پر سب سے بھینکر کیمیکل بمباری کی تھی. اس کیمیکل حملوں کو پورب اور پشچم کی دو بڑی طاقتوں کا پورا سمرتھن حاصل تھا. جنگ کے ختم ہونے کے بعد کویت پر قبضے کے بارے میں جو سوچنائیں سامنے آئیں, ان سے صدام شاسن کو الگ طرح سے کیمیکل ہتھیاروں سے لیس کرنے میں پشچیمی سرکاروں کی سنلپتتا کا پردہ فاش ہوا تھا. یہ وہی کیمیکل ہتھیار تھے جسے جارج بش نے پوری دنیا کے لیے خطرہ بتا کر سن 2003 میں عراق پر حملے کے بہانے کے طور پر استعمال کیا تھا.
7 اکتوبر 2002 کو سنسناٹی میں سنسناٹی میوزیم سینٹر میں بھوتپورو امریکی راشٹرپتی جارج بش جونیئر نے کہا تھا,
11 years ago as a condition for ending the Persian Gulf War the Iraqi regime was required to destroy its weapons of mass destruction to cease all development of such weapons and to stop all support for terrorist groups.
11 سال پہلے پرشین گلف وار کو ختم کرنے کی ایک شرط کے تحت عراقی شاسن کو جن سنگھارک ہتھیاروں کو ختم کرنا, اس طرح کے ہتھیار بنانے کی گتویدھیاں ختم کرنا اور آتنکوادی گٹوں کو سبھی سمرتھن روکنا تھا. عراقی شاسن نے سبھی وعدوں کا الگھن کیا. اس کے پاس راسائنک اور جیوک ہتھیار ہیں اور وہ ان ہتھیاروں کو بناتا ہے.
The Iraqi regime has violated all of those obligations. It possesses and produces chemical and biological weapons.
ایران کے خلاف صدام شاسن کے سمرتھن میں انتراشٹری سہمتی کا جنگ کے راجنیتک و سینی بدلاؤ میں بہت زیادہ اثر پڑا, لیکن جنگ کے ختم ہونے سے کچھ مہینے پہلے کے حالات کے سروت کو ایران عراق کی سینی ستی اور جنگ کے مورچوں میں ڈھونڈنا چاہیے. اس بات کے مد نظر کہ سینی بدلاؤ کا کیندر بندو جنگ کے مورچوں میں تھا, ایسا لگتا ہے کہ سینی سنتولن میں بدلاؤ سے حاصل نتیجے اور زمین پر عراق کے ہاتھ میں سینی پہل کو جنگ کی پرکریا میں بدلاؤ کا مکھیہ تتو سمجھنا چاہیے, جس کے نتیجے میں ایران نے سرکشا پریشد کے پرستاو 598 کو قبول کیا. واسطے میں عراق اسلامی گنتنتر ایران کے ساتھ جنگ میں امریکہ کے سیدھے طور پر داخل ہونے اور صدام شاسن کو بڑے پیمانے پر سمرتھن سے جنگ کے سنتولن کو بدلنے کے لیے مول کارواہی انجام دینے میں سفل ہوا.
عراق کے دوسرے سب سے بڑے شہر بصرہ کے پورب میں کربلا 5 سینی آپریشن کے نتیجے سامنے آنے اور باسی سینا کو بھاری جانی نقصان پہنچنے سے ایران کے خلاف امریکی ادھیکاریوں کا سور دھیرے دھیرے تیز ہوتا گیا. ایسے حالات میں امریکی ادھیکاریوں خاص طور پر تتکالین امریکی راشٹرپتی کے ایران کے خلاف شابدک حملے بڑھ گئے۔ اسلامی کرانتی کے سنستھاپک سورگیہ امام خمینی نے 29 مئی 1987 کو اسلامی گڑتنتر ایران کے خلاف امریکی ادھیکاریوں کے کڑے سور کے جواب میں کہا تھا، آپ لوگوں نے ضرور سنا ہوگا کہ امریکی راشٹرپتی نے کہا ہے کہ ایران دیش یا ایرانی شاسن بربر ہے۔ اگر بربر کا مطلب یہ ہے کہ جو آپ چاہتے ہیں اس کے مقابلے میں رام نہیں ہے، جان لیجئے ایران دودھارو گائے نہیں ہے۔
اسے آپ بربر کہتے ہیں تو کہیے، لیکن اگر بربر سے وہ مطلب مراد لے رہے ہیں جو کہا جاتا ہے تو آپ بے بنیاد باتیں کر رہے ہیں۔ ان کے مد نظر وہ بربر ہے جو ان کی بات نہ مانے، اسی طرح وہ چیز آتنکواد ہے جو ان کے ادھین نہ ہو۔ جیسا کہ آپ نے دیکھا کہ عراق جب تک ان کی ہاں میں ہاں نہیں ملاتا تھا اس کو آتنکوادیوں کی لسٹ میں شامل کر رکھا تھا، پر جیسے ہی رام ہوا اسے آتنکوادی کی لسٹ سے نکال دیا، اس کی جگہ دوسرے کا نام شامل کر دیا۔ یہ ریگن اور ان جیسوں کی کاری شیلی ہے۔ آپ کو اور کمزور راشٹروں کو اس کاری شیلی کو ختم کرنا ہوگا۔ اسی کاری شیلی کے آدھار پر وہ دنیا کو لوٹ رہے ہیں، پیڑتوں کو پیروں تلے کچل رہے ہیں۔ اگر ذرا بھی ڈھلائی دکھائی تو آپ کو کچل دیں گے۔
صدام شاسن کی اور سے 1987 میں امریکہ کا جھکاؤ اس وقت ظاہر ہو گیا جب عراق نے کویت کے تیل ٹینکروں پر امریکی جھنڈے لگا دیے۔ اس طرح امریکی ویمان واہک جہاز فارس کی کھاڑی میں ایران کی وایو و سمندری گتی ودھیوں پر نظر رکھنے اور صدام کی کھلی مدد کر کے فارس کی کھاڑی میں ایران کے تیل ٹینکروں اور بندرگاہوں پر عراقی فائٹر جیٹ کو حملے کے لیے سیف پیسج مہیا کرتے تھے۔ تیل ٹینکروں کی جنگ میں عراق کا سمرتھن ایران کے خلاف اٹھایا گیا گمبھیر قدم تھا، جس سے فارس کی کھاڑی میں ایران کی سمندری و ہوائی کارروائی کا دائرہ سیمت ہوتا تھا۔ اس طرح امریکہ ویوہارک روپ سے جنگ میں سیدھے طور پر کود پڑا اور اس نے عراق کا سینی سمرتھن شروع کیا۔ اس طرح صدام کی جنگ کو انتراشٹری بنانے کی یوجنا بہت حد تک سفل رہی اور امریکی یدھ پوت کی فارس کی کھاڑی میں عراقی فائٹر جیٹ کے لیے سیف پیسج بنانے کے لیے گتی ودھیاں بہت بڑھ گئیں، تاکہ عراق فارس کی کھاڑی میں ایران کے تیل کے پرتشٹھانوں پر حملہ کر سکے۔
صدام شاسن نے امریکہ، پور سوویت سنگھ اور ان کے پٹھوں کے سیدھے سمرتھن سے سینیہ ویوستھا اور رڑنیتی دونوں میں بڑے بدلاؤ کیے، تاکہ جنگ کے سنتولن کو اپنے ہت میں موڑے۔ صدام شاسن نے سب سے پہلے رکشاتمک رڑنیتی اپناتے ہوئے قلعے بندی مضبوط کی۔ یہ رڑنیتی ایران کے نرنتر حملوں کے مقابلے میں عراق کی باسی سینا کے اجے رہنے کو سنشچت کر سکتی تھی۔ خرم شہر کی فتح کے بعد کی برسوں میں پہل کرنے کی طاقت ایرانی فورسز کے ہاتھ میں تھی اور عراقی سینا میں آکرمک منوبل نہیں تھا بلکہ وہ رکشاتمک مدرا میں تھی۔ اس بیچ جو چیز عراق کو ہار سے بچائے اور ایران کو جیت سے دور کیے ہوئی تھی وہ عراق کی باسی سینا کی رکشاتمک طاقت تھی، جس میں اس کی فورسز اور ہتھیاروں کا کوالٹی کی نظر سے بہتر ہونے کا بڑا رول تھا۔
اس دوران عراق کی رکشاتمک رڑنیتی سے خرم شہر کی فتح کے بعد اس کے رکشاتمک مورچے بچے ہوئے تھے اور ایران بھی ان علاقوں میں جہاں عراق کی مضبوط قلعے بندی تھی سیدھے ٹکرانے سے بچتے ہوئے ایسے علاقے کی تلاش میں تھا جہاں اس کی کارروائی کی عراقی فورسز کو پہلے سے بھنک نہ لگنے پائے، اور اسی رڑنیتی کے تحت ہور علاقے کو خیبر اور بدر سینیہ آپریشن کے لیے چنا گیا تھا۔ اس پرکریا میں فاؤ کی جیت بہت اہم تھی، جس کا جنگ کی پرکریا پر نرنائک اثر پڑا۔
والفجر 8 سینیہ آپریشن کو خرم شہر کی فتح کے بعد کی کوششوں کی تلنا میں اس لیے شریشتا حاصل ہے کیونکہ اس آپریشن سے ایران کو ان علاقوں میں اپنی موجودگی مضبوط کرنے کی شمتا حاصل ہوئی جن پر اس نے نیانترن کیا تھا۔ یہ ایسی چیز تھی جو اس سے پہلے حاصل نہیں ہوئی تھی۔ اس آپریشن کا ایک سینیہ سندیش تھا اور سنتولن کو ایران کے ہت میں بدلنے میں اس کے اثر کی وجہ سے عراق جنگ کی سینی پرکریا کو بدلنے کے بارے میں سوچنے پر مجبور ہوا۔
پورو سوویت سنگ کے سینی ٹیکہ کار کرنل کولیکو نے ایک لیکھ میں جو 1986 میں اپریل اور مئی مہینے میں سوویت سینا کی میگزین میں چھپا تھا، فاؤ کی کامیابی کی سینی نظر سے سمیکشا کی۔ ان کی نظر میں یہ جیت صرف بھوگولک و منوویگیانک کنسیشن حاصل کرنے تک سیمت نہیں تھی، بلکہ اس کا ایک سینی سندیش تھا، اس معنی میں کہ ایران نرنائک حملہ کرنے کی طاقت نہیں رکھتا، لیکن اس نے یہ دکھا دیا ہے کہ وہ سنیوجت و شرنکھلا بد آپریشن کے ذریعے عراق کے گتیشیل رکشہ تنتر کی اپیوگتا کو کم کر سکتا ہے۔
صدام نے کربلا 5 سینی آپریشن کے بعد اور اس آپریشن میں جن علاقوں پر ایران نے نینترن کر لیا تھا اسے دوبارہ حاصل کرنے میں ہوئی ناکامی کے بعد عراقی سینا کے کمانڈروں کے ساتھ 5 گھنٹے کی بیٹھک کی، جس میں تھکا دینے والی جنگ میں عراق کے دھیرے دھیرے ہار کی اور بڑھنے کے خطرے پر چرچا کی۔ اس بیٹھک میں ریپبلکن گارڈز میں وستار، جوابی حملہ کرنے والے فوجیوں کی تعداد بڑھانے، تیل ٹینکروں پر حملے بڑھانے اور کیمیکل ہتھیاروں کے زیادہ سے زیادہ استعمال کے وشے پر چرچا کی اور اس سمبندھ میں فیصلہ لیا گیا۔
کربلا 5 آپریشن میں شہید قاسم سلیمانی بھی شامل ہوئے تھے۔ اس آپریشن کے وقت ان کے وچار،
از نظر خود عراقی ها شکستن خط غیر ممکن،
خود عراقیوں کی نظر میں اگریم پنکتی کو توڑنا ناممکن تھا، لیکن من میں ایک طرح کا سکون تھا، نہ سینی نظر سے، ایشور کی طرف سے ایسا لگ رہا تھا کہ اگریم پنکتی ٹوٹ جائے گی۔
ایک اطمینان قلبی وجود داشت، نہ اطمینان نظامی، ایک اطمینان الہی کہ خط شکسته میشه۔
سن 1987 میں عراق کی باسی سینا کا ہتھیاروں کے پروگرام میں بہت تیزی سے وستار ہوا۔ یہ وستار اتنا بڑا تھا کہ اسے عراق کے سینی تنتر میں کرانتی کے نام سے یاد کیا جاتا ہے۔ ساتھ ہی عراق کا رسد پہنچانے والا نیٹ ورک بھی پہلے سے زیادہ سکری ہو گیا۔ جنگ کے دائرے کے بڑھنے کی چنتا اور ایران کی شریشتتا کے مقابلے کی ضرورت اس بات کی وجہ بنی کہ پورب اور پشچم کی دو بڑی طاقتوں نے عراق کو ابھوتپورو استر تک ہتھیاروں سے لیس کرنے کا فیصلہ کیا۔ اس چرن میں 2 سال میں بھی کم وقت میں فرانس نے 5.6 ارب ڈالر اور پورو سوویت سنگھ نے قریب 9.8 ارب ڈالر کے ہتھیار اور سینی اپکرن عراق کو بیچے۔ اس کے علاوہ عراق کی اودیوگک مول سنرچنائیں 1984 کے بعد 14.4 ارب ڈالر کے خرچ سے مضبوط ہوئیں۔
اس پرکریا میں عراقیوں نے پورو سوویت سنگ، امریکہ، فرانس اور جرمنی سے آدھونک ٹیکنالوجی اور اپکرن خریدے۔ ایک اور صدام کو پورب اور پشچم کی دو بڑی طاقتوں اور ان کے پٹھوں کا ہر طرح کا سمرتھن حاصل تھا، تو دوسری اور ایران کو ہر طرح کی پابندیوں اور تیل کے نریات میں کمی کا سامنا تھا، جو ودیشی مدرا کی آمدنی کا سب سے اہم سروت تھا۔ تو دوستوں، اس بارے میں ہم اگلے کارکرم میں وستار سے بتائیں گے، تب تک کے لیے ہمیں اجازت دیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम।
आज कल
दोस्तों, कार्यक्रम आजकल में आपका स्वागत है। आज हम कोविड 19 महामारी के प्रभाव के बारे में बात करेंगे। मोहम्मद महदी का सलाम, स्वीकार कीजिए। रिपोर्टर्स विदाउट बॉर्डर्स ने एक रिपोर्ट में उल्लेख किया है कि कम से कम 90 देशों में कोरोना महामारी की खबरों के सेंसर के लिए मीडिया पर दबाव डाला गया है और जानकारियों तक पत्रकारों की पहुंच को सीमित किया गया है। इस स्थिति ने मीडिया के लिए नई परिस्थितियां उत्पन्न कर दी हैं। सिर्फ वो चीज जिससे डरना चाहिए वो खुद डर है। ये मशहूर जुमला उस नुकसान को दर्शाता है जो डर और भय से किसी समाज को पहुंचता है। कोरोना के दौर में हम सब इसका अनुभव कर रहे हैं। इस वायरस के लगातार फैलने के कारण मीडिया ने इस पर व्यापक ध्यान दिया है। अब यहाँ सवाल ये पैदा होता है कि डर फैलाने में मीडिया की कितनी भूमिका रही है। अमेरिकी लेखक कैथरीन चांग पिछले एक दशक से पत्रकारिता में भावनाओं की भूमिका का अध्ययन कर रही हैं, विशेष रूप से किसी संकट की कवरेज में। उनका मानना है कि संकटों की मीडिया कवरेज का हमारे जीवन पर बड़ा प्रभाव पड़ता है। इस प्रभाव को हम अपनी रोजाना की आम बातचीत में और अपनी भावनाओं में देख सकते हैं। डर ऐसी भावना है जिसका हम अक्सर व्यक्तिगत रूप से अनुभव करते हैं, लेकिन कुछ अवसरों पर यह सामाजिक भावना में बदल जाता है। ये भावना सामाजिक गुटों द्वारा फैलाई जाती है और अन्य भावनाओं की तरह ही तेजी से फैलने लगती है। चांग ने अपने आखिरी प्रोजेक्ट के रूप में कोरोना की मीडिया कवरेज का अध्ययन किया है। उन्होंने कोरोना के शुरुआती दिनों में अंग्रेजी भाषा के 100 मीडिया आउटलेट से 9,300 बिंदुओं का चयन किया और उसकी समीक्षा की। उनके अध्ययन के नतीजों से पता चलता है कि कोरोना कवरेज में डर के एहसास ने अहम भूमिका अदा की है। वे कहती हैं 1,066 आर्टिकलों में डर या भय जैसे शब्दों का प्रयोग किया गया है। इन लेखों में इन शब्दों के अलावा अक्सर ऐसे जुमलों का इस्तेमाल किया गया जो कोरोना के बाद वाली स्थिति के बारे में डर या भय उत्पन्न करते हैं। उनके अध्ययन से पता चलता है कि 50 आर्टिकल्स में किलर वायरस शब्द का इस्तेमाल किया गया है। हालांकि उससे मरने वालों का आंकड़ा अभी भी इन्फ्लुएंजा से मरने वालों तक नहीं पहुंचा है। सन और डेली मेल जैसे अखबार चूंकि तस्वीरों का ज्यादा इस्तेमाल करते हैं, इसलिए उन्होंने इस डर को ज्यादा फैलाया है। हालांकि दुनिया के कुछ हिस्सों में कुछ रिपोर्टों में इस डर को खत्म करने और लोगों में संतोष जगाने के भी प्रयास किए गए हैं। मिसाल के तौर पर सिंगापुर के प्रधानमंत्री का कहना है, डर जब लगातार ज्यादा बढ़ता रहता है तो वो दहशत में बदल सकता है और हमें ऐसे काम करने के लिए मजबूर कर सकता है जिससे चीजें और बदतर हो सकती हैं, जैसे कि अफवाहें फैलाना, मास्क की जमाखोरी और इसी तरह से कुछ समूहों को दोषी ठहराना। कोरोना वायरस पर रिपोर्टिंग में डर पर फोकस करने से पता चलता है कि इस महामारी की मीडिया कवरेज वास्तव में सार्वजनिक डर का प्रतिबिंब है, न कि कोरोना वायरस फैलने के बारे में सटीक जानकारी प्रदान करना। यह सच है कि एक महामारी के मुकाबले में अनिश्चितता लोगों में व्यापक भय पैदा कर सकती है, क्योंकि ये अप्रत्याशित और अज्ञात है। लेकिन जिस बात पर सभी मीडिया विशेषज्ञ जोर देते हैं वो ये है कि फेक न्यूज और झूठी गलत जानकारी जहां वायरस के प्रसार का कारण बनती है, वहीं उससे बड़े पैमाने पर भय और दहशत भी फैलती है। کیونکہ ایک سماج میں میڈیا کوریج سماجک بحثوں کی پراتھمکتا طے کرتی ہے۔ سبھی شودھوں سے پتہ چلتا ہے کہ جب میڈیا مدوں کو گمبھیرتا سے لیتا ہے تو سماج بھی انہیں مہتو دیتا ہے۔ دوسرے شبدوں میں ہو سکتا ہے کہ خبریں ہم سے یہ نہ کہیں کہ کیسے سوچنا ہے، لیکن ہم سے یہ کہتی ہیں کہ کیا سوچنا ہے۔ عام طور پر وشو میں جنمت کے پربندھن سے میڈیا سمبندھت بحثوں سے پتہ چلتا ہے کہ اگر ہم سمجھدار ویکت کے دماغ میں کوئی مدعا ہوتا ہے تو وہ ایک وشیش مدعا ہوتا ہے۔ آج دنیا میں ایک 5 سال کے بچے سے لے کر 100 سال تک کی بڑھیا تک سبھی کو کورونا کی چنتا ہے۔ کورونا نے آج کی آدھونک دنیا میں سنکٹ پیدا کر دیا ہے، اس نے میڈیا کو بھی کافی پربھاوت کیا ہے۔ چھوٹے میڈیا آؤٹ لیٹس اپنی پہلی چکا چوند کھو چکے ہیں، بڑی میڈیا کمپنیاں بھی بہت پربھاوت ہوئی ہیں۔ کورونا سے کیسے نپٹا جائے، کم و بیش سنکٹ پترکارتا کے چھت میں شامل ہوتا ہے، اور اس پرکار کی پترکارتا کے سدھانتوں کے آدھار پر اس کی ویاکھیا کی جا سکتی ہے۔ کورونا انتتہ انیہ گھٹناؤں اور آپداؤں جیسے باڑھ، بھوکمپ اور یدھوں سے بہت الگ نہیں ہے۔ فرق صرف اتنا ہے کہ بھوکمپ یا یدھ میں پترکار یدھ گرست اور بھوکمپ پیڑت لوگوں کے نکٹ جا سکتا ہے، لیکن کورونا وائرس سے سنکرمت مریضوں کے قریب پہنچنا پترکاروں کے لیے اتنا آسان نہیں ہے، اور اگر میڈیا آؤٹ لیٹ اپنے رپورٹروں کو رپورٹ کے لیے اسپتال بھیجے گا تو وائرس کی روک تھام کے لیے سماجک دوری کا پالن نہیں کیا جا سکے گا۔ اینڈری فون ٹین جب لیمونڈ اخبار کی انٹرنیشنل سروس کے سچیو تھے تو انہوں نے کوریا جنگ کو کور کرنے کے لیے ایک پیراشوٹ کے ساتھ ویمان سے چھلانگ لگا دی تھی، لیکن کیا کورونا مہاماری کے دور میں یہ سمبھو ہے؟ کیا موجودہ حالات میں میڈیا اور پترکاروں میں جوکھم لینے کی وجہ کورونا سے پیدا ہوئی دہشت ہے؟ شاید ایسا اس لیے ہے کہ یدھ چاہے جتنا بھی خطرناک کیوں نہ ہو وہ کوئی انجانی چیز نہیں ہے، لیکن کورونا ایک انجانا دشمن ہے۔ دراصل کورونا نے ایک ایسا سنکٹ اتپن کر دیا ہے جس سے میڈیا کی گتیویدھیوں میں بدلاؤ آ گیا ہے، پترکاروں کی بھومکا قریب گم ہو کر رہ گئی ہے۔ اکثر میڈیا کو سرکاری آنکڑوں پر بھروسہ کرنا پڑتا ہے، اور وشو سواستھ سنگٹھن کو بھی سرکاری آنکڑوں کو ماننا پڑتا ہے۔ ڈیجیٹل میڈیا کے ورچسو کی وجہ سے پرنٹ میڈیا کو ادھک نقصان ہوا ہے، مثال کے طور پر جاپان، دکشن کوریا، ملیشیا، سنگاپور اور انڈونیشیا میں اخبار کورونا سے پہلے والے استھتی میں نہیں لوٹے ہیں۔ یہاں تک کہ انتراشٹریہ سماچار نیٹورک دنیا بھر میں اپنے پترکاروں کو نئے پروٹوکال کے ساتھ پرتبندھت کر رہے ہیں، اور ان میں سے کئی گھر سے کام کر رہے ہیں۔ حالانکہ کورونا سے میڈیا کے کمزور ہونے کی پرتکریا تیز ہوئی ہے، لیکن اسی کے ساتھ اس چھت میں کام کرنے والوں کو اس نے ایک سبق بھی سکھایا ہے، وہ یہ کہ اگر کسی سمے ورودھی گھٹنا کا سامنا ہو تو اس پر کیسی پرتکریا دینی چاہیے اور خود کو کیسے پرستھیوں کے انروپ ڈھالنا چاہیے۔ کورونا نے سائبر اسپیس اور سنچار تکنیک کے استعمال کو بڑھا دیا ہے، اور میڈیا کو یاد دلایا ہے کہ اپنے درشکوں کے ساتھ سنواد کرنے کے لیے ویب اسپیس کا ادھک اپیوگ کرنا چاہیے۔ کورونا کال میں ٹیکس پر امیج اور ویڈیو کا پربھوت ان گھٹناؤں میں سے ہے جس کے بارے میں پہلے دعویٰ کیا جاتا تھا، لیکن اب ایسا نہیں ہے۔ سنکٹ پترکارتا کے ایک سدھانت کے آدھار پر تراسدی کے نتیجوں کو بھی کور کیا جانا چاہیے اور کیول نیوز رپورٹنگ کو کافی نہیں سمجھنا چاہیے۔ کتنے لوگوں کو پتا ہے کہ وشو میں کورونا سے مرنے والوں کے پریجنوں کی کیا بھاونائیں ہیں؟ ایسے پریوار جو اوچت ڈھنگ سے شوک سبھاؤں کا آیوجن بھی نہیں کر سکتے۔ ورتمان پرستھتی میں سنکٹ کے دور کے پترکاروں کو ان گھٹناؤں کو ریکارڈ میں رکھنا چاہیے اور اس سنکٹ کے لوگوں اور پریواروں پر پربھاؤ کا بھی ذکر کرنا چاہیے۔ دہشت کو روکنے یا ویشوک بھے کی روک تھام کے لیے سمبھو ہے کہ پترکار اپنی کئی رپورٹوں کو پرکاشت نہ کر سکیں، لیکن بعد میں ان گھٹناؤں کو رپورٹ یا کتاب کی شکل میں پرکاشت کیا جا سکتا ہے۔ میڈیا وشیشوں کا ماننا ہے کہ کورونا کے بعد پترکارتا میں ناٹک ساہتیہ کی وردھی ہوگی۔ بہت نکٹ بھوش میں ہم دیکھیں گے کہ سنکٹ کی کئی تصویریں پرکاشت ہوں گی جنہیں ابھی پرکاشت نہیں کیا جا رہا ہے۔ لیکن یہ تصویریں کیوں پرکاشت نہیں کی جا رہی ہیں؟ کیونکہ اس کے پیچھے ایک وویک پورن اور نیتکتا والا پترکار ہے، جس سے پتہ چلتا ہے کہ ورتمان میں یہ تصویریں لوگوں کی پیڑا میں وردھی کریں گی۔ اس لیے یہ رپورٹر فی الحال ایسی تصویریں اپنے ڈیسک کی دراز میں رکھنا زیادہ پسند کرے گا۔ اس میں کوئی شک نہیں ہے کہ بھوش میں ہم وشو میڈیا میں ان دنوں کی بہت ساری ناٹکی رپورٹیں دیکھیں گے، جس کے آدھار پر فلمیں، تھیٹر اور انیہ رچنائیں تیار کی جائیں گی۔ تو شوتاؤ، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ انمت دیں، خدا حافظ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شوتاؤ، ہمارے کاریکرم آپ کو کیسے لگے اس بارے میں آپ اپنے وچار ہمیں لکھ بھیجیے۔ ہمارا ای میل آئی ڈی ہے hindi@wsirib.ir۔ ہمارے کاریکرموں کو آپ ویب سائٹ پر دیکھ سکتے ہیں parstoday.com/hi۔ تو اسی کے ساتھ ریڈیو تہران کی ہندی سیوا کی یہ سبھا اب یہیں پر سمپن ہوتی ہے۔ آپ سبھی سے اب ہم انمتی چاہتے ہیں۔ شبھ راتری، خدا حافظ۔ Thank you.